मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना
मित्र, आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा म हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्न गइरहनु भएको छ। त जबकि हामी केही समय परमेश्वरको वचन अध्ययनमा बिताउन गइरहेकोले गर्दाखेरि आफ्नो मनलाई प्रार्थनाको वातावरणमा राखौं र परमेश्वर आज आफ्नो वचनद्वारा हामी हरेकसँग के कुरा गर्न गइरहनु भएको छ त्यसलाई गम्भीरपूर्वक सोचिकन विचार गरिकन अनि आफ्नो व्यक्तिगत जीवनमा पनि लागू गरौं। त मित्र आउनुहोस् हामी छोटो प्रार्थना गरेर यो वचन अध्ययनलाई आरम्भ गरौं। सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं यो आशा गर्दै कि आज पनि हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ। तपाईँ हाम्रो मन हृदयलाई खोलिदिनुहोस् ताकि तपाईँको वचनको गहिराई बुझ्न सकौँ, तपाईँको सुन्दरता देख्न सकौँ र तपाईँ प्रभुको महिमा गर्न सकौँ। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश 21 अध्यायबाट देख्नेछौँ। हितोपदेश 21 अध्याय 1-2 पदमा भनिएको छ, राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानी झैं जता मन लाए उतै उहाँले फर्काउनुहुन्छ। मानिसले सधैँ आफै चाहिँ ठिक छु भनी सम्झन्छ, तर मनको इच्छा परमप्रभुले नै जाँच गर्नुहुन्छ। अमित्र, यहाँ मानिसको आत्मा धार्मिकता स्वयं धार्मिकताको देख्छौ। हामी आफ्नो बारेमा सधैँ ठिक छौं भनी सम्झन्छौ। हामी घमण्ड गर्छौं कि म फल्ना फल्ना चर्चको सदस्य हुँ, समितिमा फल्ना फल्ना ओहदाको व्यक्ति हुँ, म चर्चको निम्ति सधैँ व्यस्त काममा हुन्छु इत्यादि। अमित्र, यो सबै कुरा सत्य हुन सक्छन्, तर परमेश्वरले हृदयको जाँच गर्नुहुन्छ। यर्मिया अगमवक्ताले भने यर्मिया 17:9 पदमा, मानिसहरूको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति नै भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्न सक्छ र। मित्र, के तपाईँ प्रभु येशु कहाँ जानु भएर आफ्नो दयनीय अवस्थाको स्थितिको बारेमा भन्नुभएको छ? उहाँ महान डाक्टर हुनुहुन्छ, उहाँ हृदय विशेषज्ञ हुनुहुन्छ, उहाँले तपाईँलाई नयाँ हृदय दिनुहुन्छ। उहाँ नै पहिलो जन हुनुहुन्छ जसले हृदय प्रतिरोपण हार्ट ट्रान्सप्लान्ट्सको कार्यमा जानुभयो। उहाँले त्यस्तो हृदय दिनुहुनेछ जुन उहाँप्रति विश्वासयोग्य हुन सक्छ। 3 पदमा भनिएको छ, जे ठिक र न्यायसँग छ त्यही गर, बलिदानभन्दा बढी परमप्रभुलाई त्यही मनपर्छ। फेरि यहाँ हाम्रो निम्ति महान सत्यताको भनिएको छ कि खालि धार्मिक संस्कार धार्मिक कृत्यमा भएर मात्र जाने काममा कति पनि महत्व छैन। यो कुराको याद राख्नुहोस्, पुरानो नियममा बलिदान यस कारण दिइएको थियो किनभने तिनीहरूले ख्रीष्ट येशूको औलादथे संकेत गर्दथे। येशूका दिनको धार्मिक अगुवाहरू र फरिसीहरू भन्दा ती संस्कार र धार्मिक कृत्यहरूमा भएर जाने काममा कोही पनि बढ्दा विश्वासयोग्य थिएनन्। तर तपाईँलाई थाहा छ, उहाँले ती धार्मिक अगुवा सदुकी फरिसीहरूलाई अति नै खराब भाषामा निन्दा गर्नुभयो, उहाँले तिनीहरूलाई हप्काउनुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो तिनीहरू बाहिर चाहिँ चुनले पोतिएका चिहान जस्तै सुन्दर देखिन्छन्, तर भित्र चाहिँ मरेका मानिसहरूको हाडहरूले भरिएको छ। किनभने बलिदानहरू र भेटीहरूले प्रभुलाई प्रसन्न तुल्याइरहेको थिएन। जब धार्मिकताको कमी अभाव थियो, उहाँले भन्नुभयो, उहाँलाई बलिदानको होइन तर कृपाको चाहनुहुन्छ, कृपाको आवश्यक छ। धार्मिक कृत्यहरू, कर्मकाण्डहरू, संस्कारहरूले यो कुराको दर्शाउँछ कि तपाई ख्रिस्टमा विश्वास भरोसा गरिरहनु भएको छ, जबकि वास्तविकता यो हो तपाई उहाँमा भरोसा गरिरहनु भएको छैन। येशु ख्रिस्टको बलिदानको सही सत्य ग्रहणले कुनै व्यक्तिलाई त्यति अद्भुत तरिकाले परिवर्तन गर्दछ कि उसले असल कामहरू गर्नेछ। म तपाईँलाई भनौँ, परमेश्वरले हृदयमा हेर्नुहुन्छ। अनि चार पदमा यहाँ भनिएको छ, अहंकारी आँखा र घमण्डी हृदय यिनै पापबाट दुष्ट मानिसहरू चिनिन्छन्। अहंकारी आँखा, सम्भवत आइतबारमा जानुहुँदा तपाईँले फल्ला फल्ला मानिसहरूलाई देख्नुभयो र तपाईँले आफ्नो शिर फनक्क फर्काएर अर्कोतिर लाग्नुभयो ताकि तपाईँले तिनीहरूसँग बोल्न नपरोस्। अर्को शब्दमा, तिनीहरूसँग बोल्न तपाईँ चाहनुहुन्न, तिनीहरूलाई उपेक्षा गर्न, व्यवस्था गर्न चाहनुहुन्छ। म केही समय पहिले त्यो झुन्डमा थिएँ जहाँ एकजना मानिस थिए जसले मेरो बारेमा केही अप्रिय कुरा भनेथे। उसले यस्तो अभिनय गरे मानौ उसले मलाई देखेनन्। अहंकारी आँखा, यो अहंकारी आँखा हो। हुन सक्छ त्यो अहंकारी आँखाले कसैले ध्यान नदिएको होला। हुन सक्छ त्यो व्यक्ति जसलाई अहंकारी आँखा दिएको छ त्यसको बारेमा अजान होला, तर परमेश्वरले त्यो देख्नुभयो र देख्नुहुन्छ र त्यसलाई उहाँ पाप भन्नुहुन्छ। उहाँको दृष्टिमा यो मद्यपान लिनु जतिकै ठूलो पाप हो। भनिएको छ, अहंकारी आँखा र घमण्डी हृदय यिनै पापबाट दुष्ट मानिसहरू चिनिन्छन्। अनि पाँचदेखि सात पदमा भनिएको छ, पूर्व सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्चय नै कंगाली हुन्छ। झूठ बोलेर धन कमाउने व्यर्थमा मृत्युको पासमा पर्छ। दुष्टहरू आफ्नै अत्याचारमा पक्रो पर्छन् किनभने जे कुरा न्यायसँग छ त्यो तिनीहरू इन्कार गर्दछन्। मित्र, हामीले इमान्दारपूर्वक जम्मा गरेको कमाएको धनहरूको उहाँ प्रयोग गर्न सक्नुहुन्छ। धनी हुने काम कुनै पाप होइन। महत्वपूर्ण कुरा यो हो कि कसरी पैसा धन सम्पत्ति जम्मा गरिएको छ। यदि धन सम्पत्ति झुटद्वारा, डकैतद्वारा प्राप्त गरिएको छ भने परमेश्वरले त्यसको हेर्नुहुनेछ, जुनको परिणाम स्वरूप त्यो धन सम्पत्तिहरूको आनन्द उठाइने छैन। आज त्यहाँ धेरै धनी मानिसहरू छन् जसको जीवनमा आनन्द, जीवन आनन्दमय परिवार छैन। मित्र, तिनीहरूलाई आवश्यक वास्तविक कुरा तिनीहरूका धन सम्पत्तिहरू होइनन्। एकजना अरब कुलको मानिसको बारेमा एक कथा भनिएको सुनेको छु, जो मरुस्थलमा हराएका थिए। उनी भोक र प्यासले मन लागेका थिए। बिचरा त्यसले केही यरुसलेममा भएर यात्रा गर्ने व्यापारीहरूले खसाइराखेको केही पोको देखे। उसले सोच्यो कि यस पोखामा केही खानेकुरा छ। उसले हतार हतार त्यो पोको खोले र उत्सुकतापूर्वक त्यसमा के छ सो कुरा हेरे। जब उसले हेरे तब उसले अति नै निराश र निरुत्साहपूर्वक त्यस पोखालाई फ्याँकिदिए। यो भन्दै, यो त खालि हीरा मणिहरू मात्र रहेछ। अमित्र, निश्चय नै तिनीहरू भाग्यको बदली दिने बहुमूल्य कुराहरू थिए, तर त्यस बेला त्यो उसको आवश्यक थिएन। मेरो मित्र, परमेश्वरले भन्नुहुन्छ, तपाईँ धन प्राप्त गर्न सक्नुहुन्छ तर यसले तपाईँलाई कति पनि असल गर्ने छैन जबसम्म तपाईँ यसलाई सही तरिकामा बनाउनुहुन्न र उहाँको महिमाको निम्ति प्रयोग गर्नुहुन्न। आठ पदमा भनिएको छ, अपराधीको चाल कुटिल हुन्छ, इमान्दारीको चिन्ह सिधा सादा व्यवहार हो। मित्र, तपाईँको जीवनले यो कुराको प्रदर्शन गर्दछ कि वास्तवमा त तपाईँ कस्तो किसिमको मानिस हुनुहुन्छ। यदि तपाईँ परमेश्वरसँग सही हुनुहुन्छ भने त्यो तपाईँको जीवनमा प्रकट गरिनेछ। अनि नौ पदमा भनिएको छ, कचकचे स्त्रीसँग एउटै घरमा बस्नुभन्दा त घरको कौशीको एउटा कुनामा बस्नु असल हो। हामीसँग शास्त्रमा यसका उदाहरणहरू छन्। अय्युबको आफ्नो पत्नीसँग त्यति राम्रो सम्बन्ध थिएन। दाऊदले साउलको छोरीलाई विवाह गरेथे अनि मलाई लाग्दैन कि त्यो विवाहमा त्यहाँ वास्तविक संगति र प्रेम थियो। तिनले दाऊदलाई हँसी मजा उडाइन्। जब दाऊद यरुसलेममा सन्दुक ल्याउँदा आनन्दले हर्षले नाचेथे। तिनले दाऊदलाई भने कि उसले आफैलाई मूर्ख बनाए। सन्दुकको सामने नाच्दै तिनले उसको त्यस आचरण अपमान बेज्जत भने। मलाई विश्वास गर्नुहोस्, यदि तपाईँले परमेश्वरको निम्ति केही जोश उत्साह देखाउनु हुनेछ तब त्यहाँ धेरै मानिसहरू छन् जो शर्मिन्दाको आभास गर्नेछन्। मित्र, यो अति नै दयनीय कुरा हो यदि तपाईँको जीवनसाथी त्यस प्रकारको छ भने। अनि 11 पदमा भनिएको छ, निन्दा गर्ने मानिसले दण्ड पाएको देख्दा सोझो मानिस बुद्धिमान हुन्छ औ बुद्धिमान मानिसको उन्नति हुँदा त्यसले शिक्षा पाउँछ। अनि 13 पदमा भनिएको छ, कसैले असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकार गर्दा त्यसको बिन्ती सुनिने छैन। मित्र, यो नै परमेश्वरले भन्नुभएको छ, चाहे यो सत्य होस् या नहोस्। म विश्वास गर्छु कि यो सत्य हो र म सोच्दछु कि हाम्रा दिनमा सार्वजनिक जीवनमा यसको उदाहरणहरूको पत्ता लगाउन सकौं। अनि 17 पदमा हामी देख्छौं, सुख विलास प्रेम गर्नेले भोजनको लागि भिख माग्नुपर्छ। मध्य र मिठो मिठो भोजनको चाह गर्ने कहिले धनी हुँदैन। के यो चाखलाग्दो कुरा होइन र? अनि 22 पदमा भनिएको छ, सशस्त्र मानिसहरूले भरिएको शहरमा आक्रमण गर्न बुद्धिमानी उक्लन्छ र त्यस शहरको शक्ति र भरोसा भताभुङ्ग पारिन्छ। मित्र, हितोपदेशकार भनिरहेका छन्, बुद्धि सशस्त्र मानिसहरूभन्दा श्रेष्ठ हो। मानिसले बलियो किल्ला बनाउन सक्ला तर बुद्धिमानसँग त्यसलाई कसरी आक्रमण गर्नु र कसरी नष्ट गर्नु सो कुराको लागि पर्याप्त बुद्धि छ, योग्यता छ, ज्ञान छ। अनि प्राचीन बाबेलको सहर यसको उत्तम उदाहरण हो। बेलसेजर बाबेलका सामर्थी मजबुत पर्खालहरूले घेरेका सहरभित्र बसेर यो सोचे कि उनी बिल्कुल सुरक्षित थिए। वास्तवमा बाबेल सहरको वरिपरि त मजबुत पर्खाल थियो तर त्यस सहरभित्र स्थित उसको राजमहलको वरिपरि पनि अर्को मजबुत पर्खालले घेरिएको थियो। बेलसेजर यो कुरामा निश्चय थिए कि बाबेलको पर्खालहरूलाई कहिले पनि कसैले आरपार गर्न सक्दैन। अनि निश्चय नै त्यसको अतिरिक्त पूरा पर्खालहरू भरि पहरेदारहरू चौकीदारहरूलाई राखिएका थिए। तर शत्रुहरूको छाउनीमा नै शत्रु सेनापतिले आफ्नो बुद्धिको प्रयोग गर्न र बाबेलमा घुस्ने बाटोको नाप गरे, आंकलन गरे। अनि एफ्रातस नदीको शाखा नदी बाबेलको सहरभित्र पर्खालमा भएर भित्र जान्थ्यो। त्यो एक प्रकारको नहर थियो। अनि शत्रु सेनापतिले त्यो पानीलाई मूल नदीमा फर्काइदिए। त्यसपछि उसले आफ्ना सैनिकहरूलाई त्यो सुक्खा नदीको बाटोमा भएर अगाडि बढाए र नदी बहने पर्खाल मुनि भएर भित्र सहरभित्र गए। त्यो शत्रुहरू चाहिँ मादी फारस थियो र तिनीहरू सहरभित्र पूरा छरेर बाबेलको राजधानी त्यो सहरलाई 81 कब्जा गरे, आफ्नो हातमा लिए। यो कुरा सहरवासीहरूलाई, राजा बेलसेजरलाई सपना जस्तै लाग्यो। आकाशमा शत्रुहरूले आफ्नो बुद्धिको प्रयोग गरेर सहरलाई कब्जा गरी आक्रमण गरे। नेपोलियनले यो कथन बनाए कि परमेश्वर सधैँ ठूलो सेनाहरूका जमातमा यानि तिनीहरूको पक्षमा हुनुहुन्छ। उसको यो कथन बिल्कुल गलत थियो। उसले वाटरलूमा जित्ने थिए। उनी अति नै प्रतिभाशाली सेनापति थिए, तर तिनी त्यति पर्याप्त रूपमा तेज थिएनन्। उसँग आफ्नो थल सेनाहरूलाई गतिशील रूपमा अघि बढाउने कामको योग्यता थियो, र उसको सेनाहरू तर भासमा हिलोमा भासिए र आगे बढ्न सकेनन्। वृद्ध सेनापति मर्टले वास्तवमा नेपोलियनलाई रोके जब उनी वाटरलुतिर बढिरहेका थिए। मित्र, यो हितोपदेशले भनिरहेको छ, मानिसहरू आफ्नो धन सम्पत्ति र आफ्नो हतियार र सेनाहरूमा आश्रित हुन सक्छन्, तर त्यो पनि तिनीहरूलाई सुरक्षा दिन काफी पर्याप्त वस्तु होइन। अनि त्यस पदमा भनिएको छ, आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई दुखबाट जोगाई राख्छ। फेरि हितोपदेशकारले जिब्रोलाई ठिक तरिकामा प्रयोग गर्ने कुराको उल्लेख गर्छन्। उसले पहिले नै भनिसकेका छन् कि यदि तपाईँलाई मित्रहरूको चाहनुहुन्छ भने तपाईँले आफैलाई पनि मित्रभावको देखाउनु पर्छ। त्यसकारण निश्चय नै तपाईँले केही कुराकानी बात गर्न सक्नुहुन्छ, तर तपाईँले यो कुराको चियो गर्नुपर्छ कि तपाईँ के भन्नुहुन्छ। हामीलाई मित्रहरूको आवश्यक छ, अनि हितोपदेशहरूको पुस्तकसँग मित्रहरू र शत्रुहरूको बारेमा भन्ने धेरै धेरै कुराहरू छन्। 24 पदमा भनिएको छ, अहंकारी मानिस हट्टी हुन्छ, त्यसको नाउँ निन्दा गर्ने हो, त्यसले गरेको सबै काममा अभिमान र अधैर्य हुन्छ। तपाईँले दुई विषयहरूको यहाँ ध्यान दिनुभएको छ, जुन बार बार उल्लेख भएको देखिन्छ। एउटा चाहिँ जिब्रोको दुरुपयोग र प्रयोग हो भनी अर्को चाहिँ घमण्ड अहंकार हो। अनियन्त्रित जिब्रो, झूट जिब्रो, आलोचना निन्दा गर्ने जिब्रो, अहंकारी आँखा, परमेश्वर भन्नुहुन्छ कि तिनीहरू सबैलाई उहाँ घृणा गर्नुहुन्छ। अनि 25 पदमा भनिएको छ, अल्छेको इच्छाले आफैलाई मार्छ किनभने त्यसले आफ्नो हातले काम गर्दैन। अनि 26 पदमा हामी देख्छौ, दिनभरि नै त्यसको इच्छा पूरा हुँदैन, तर धर्मी मानिसले लालच नगरी दिन्छ। अल्छे मानिसले आफ्नो समय लालचमा बिताउँछ र उसले बिना काम यानि काम नगरी पैसा कमाउने सैतानिक उपायहरूको प्रयोग गर्न कोसिस गर्छ। आज त्यहाँ धेरै मानिसहरू छन् जो त्यो गरिरहेका छन्। त्यसको ठिक विपरीत, धर्मी मानिसले प्राप्त गर्ने होइन तर दिने काममा धेरै सोच्दछ र परमेश्वरले उसलाई आशिष दिनुहुनेछ। त्यही नै यहाँ खास विचार हो। अनि 27 पदमा हामी देख्छौं, दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घिनलाग्दो हुन्छ, त्यसले दुष्ट अभिप्रायले चढाएको बलिदान झन कति घृणित हुन्छ। दुष्ट मानिस भनेको त्यो व्यक्ति हो जसले आफै स्वयंलाई परमेश्वरका समर्पण गर्दैन र परमेश्वरको तरिकामा आउँदैन। हितोपदेश 16 अध्याय 25 पदले भन्छ, कुनै बाटो मानिसलाई सोझो जस्तै लाग्छ, त्यो नै दुष्टता अधर्मीको बाटो हो, जुन आफ्नै बाटोमा हिँड्छ र परमेश्वरको बाटोको उपेक्षा गर्छ, व्यवस्था गर्छ। वास्तवमा उसले परमेश्वरलाई अस्वीकार गर्दछ। यसको मतलब यो होइन कि त्यस्ता मानिस धार्मिक हुँदैन, अहँ, ऊ देखावटी रूपमा कमसे कम चर्चमा जोडिएको मानिस हुन सक्छ, चर्चमा नियमित रूपमा उपस्थित हुन्छ, भजन गाउँछ र सम्पूर्ण एक ख्रिस्टियनले गर्नुपर्ने कर्मकाण्ड धार्मिक संस्कारमा भएर जान्छ। उसको अभिप्राय असल छैन। भनिएको छ, दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घिनलाग्दो हुन्छ। अनि 28 र 29 पदमा भनिएको छ, झुट बोल्ने साक्षी नाश हुन्छ, तर साँचो कुरा गर्नेका सन्तान रहिरहन्छन्। दुष्ट मानिसले बहाना गर्छ, तर सोझो मानिसले आफ्नो चालमाथि राम्ररी विचार राख्छ। पिलातसको सामने प्रभु येशूको जाँचको बेलामा झुटा साक्षीहरू खडा गरिएका थिए। मत्ती 26 अध्याय 59 61 पदमा भनिएको छ, तब मुख्य पुजारीहरू, बुढा प्रधानहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरोधमा झुटो साक्षीको खोजी गरे, तर एउटै पनि पाएनन्। धेरै झुटा साक्षीहरू अघि सरिआए, तापनि तिनीहरूले एउटै पनि पाएन। आखिरमा दुईजना झुटा साक्षीहरू अघि सरिआएर भने, यस मान्छेले भन्यो, म परमेश्वरको मन्दिरलाई भत्काउन र यसलाई 3 दिनमा खडा गर्न सक्छु। अनि अर्को झुटा साक्षी गवाहीको बोके, तर त्यो कति पनि प्रासंगिक थिएन। यी आखिरका दुईजनाले वास्तवमा झुट बोले। अर्को अध्यायमा येशूको प्रतिक्रियाको जवाब दिइएको छ, मत्ती 27:11-14। अनि येशु राज्यपालका सामु उभिनुभयो, अनि राज्यपालले उहाँलाई येशु भन्दै सोधे, के तिमी यहुदाका राजा हो? अनि येशुले तिनलाई भन्नुभयो, तपाईँ नै भन्दै हुनुहुन्छ। अनि जब मुख्य पुजारी र बुढा प्रधानहरूले उहाँलाई दोष लगाए, तब उहाँले एउटै जवाब दिनुभएन। तब पिलातसले उहाँलाई भन्यो, तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ? अनि उहाँले तिनलाई एक शब्द पनि जवाब दिनु भएन। यहाँसम्म कि राज्यपाल सारै छक्क परे। युहन्नाको रेकर्डले हामीलाई भन्दछ, पिलातसले प्रभु येशूलाई इन्साफको हलभित्र लगे र सुटुक्क उसको सहयोगको माग गरे, ताकि उसले छोड्न मुक्त गर्न सकुन्। तर यहुदीहरूको इच्छाहरूको विरुद्ध येशूलाई मुक्त गर्न अति नै धेरै राजनीतिज्ञ थिए। अन्तिममा उसले भीड़हरूको दबाउमा आएर तिनीहरूको हातमा इन्साफ दिए। तर उही समयमा उसलाई थाहा थियो कि येशूको विरुद्धमा साक्षीहरू बिल्कुल झूठ थिए। अनि यहाँ 28 हामी देख्छौ, झूठ बोल्ने साक्षी नाश हुन्छ, तर साँचो कुरा गर्नेका सन्तान रहिरहन्छ। 31 भनिएको छ, युद्धको दिनको लागि घोडा तयार पार्न सकिन्छ, तर विजय त परमप्रभुबाट नै हुन्छ। दाउदले यो सिक्न सके। उसले लेखे भजन सङ्ग 27:3, सेनाहरूले मेरो विरुद्ध छाउनी बनाए तापनि मेरो मन कातर हुने छैन, मेरो विरुद्धमा लडाईँ खुल्यो भने पनि म त्यस बेला कम्मर कस्नेछु। आशाले पनि यो सत्यताको सिकेथे। 2 इतिहास 14:11 भनिएको छ, आशाले परमप्रभु आफ्ना परमेश्वरको पुकार गरेर भने, हे परमप्रभु, बलियो अथवा कमजोर जस्ता सुकै मानिसहरूलाई सहायता गर्ने त तपाईँ जस्तो अरू कोही छैन। हे परमप्रभु, हाम्रो परमेश्वर, हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईँमाथि भर परेका छौँ। हामी तपाईँकै नाउँमा यस ठूलो सेनाहरूको विरुद्धमा सामना गर्न आएका छौँ। हे परमप्रभु, तपाईँ हाम्रा परमेश्वर हुनुहुन्छ। यसर्थ मानिस कसरी तपाईँको विरुद्धमा खडा हुन सक्छ र? ओ मित्र, परमेश्वरमा भरोसा गर्ने कुरा कति अद्भुत छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरेका छौँ, साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउनुहोस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल अनि भारतमा। कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 8-7 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो नेपाली चिटिभी @twr.in।